नेपाल दर्पणमा साथी रुबिना श्रेष्ठसँगै सुफल काफ्लेको नमस्कार। नेपाल दर्पण उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जसँगै देशभरि विभिन्न एफएम स्टेशनहरूबाट तथा मोबाइल एप्लिकेशन र अनलाइनबाट संसारभर एकसाथ प्रसारण भइरहेको छ।
नेपाल दर्पणका साथमा
सर्वोत्कृष्ट सिटीसी चिया वेलकम चिया हर्बल रिफ्रेशिंग।
नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा आउँदो शुक्रबार मतदान हुने, आजदेखि मौन अवधि शुरू, 19 नम्बर वडाका पुराना सबै मतपत्र जलाइयो।
25 मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न संसदीय समितिको निर्देशन, सौर्य प्रणालीका सम्बन्धमा प्राधिकरणले गरेको निर्णय शंकास्पद र गैर कानूनी रहेको भनाई।
आयल निगमले खाना पकाउने ग्यासको भाउ घटायो, अब सिलिण्डरको 1325 रूपियाँ पर्ने।
शहीद खकान अब्बासी पाकिस्तानको अन्तरिम प्रधानमन्त्री चयन, बढीमा 45 दिनसम्म सत्ता सम्हाल्ने।
र नेपाली राष्ट्रिय फुटबल टोली अभ्यासका लागि जापान जाने।
स्नातक तहको इन्जिनियरिङ, कृषि, भेटेरिनरी तथा स्वास्थ्य विषयको अध्ययन एनपीआई भरतपुर चितवनमा।
दुई दशक अघिदेखि प्राविधिक शिक्षा सञ्चालन गर्दै आइरहेको यस एनपीआई भरतपुर चितवनमा स्नातक तह इन्जिनियरिङ तर्फ बीएस सिभिल र इलेक्ट्रिकल, कृषि तथा भेटेरिनरी तर्फ बीएससी एजी र बीबीएससी एन्ड एएच,
स्वास्थ्य तर्फ पीबीएन र बीएससी नर्सिङ विषयमा परीक्षा आवेदन फारम खुलेको हुँदा इच्छुक योग्य विद्यार्थीहरूबाट कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
फारम भर्ने अन्तिम मिति इन्जिनियरिङ, कृषि र भेटेरिनरी संकायतर्फ आउँदो भदौ 2 गतिसम्म, स्वास्थ्य संकायतर्फ आउँदो भदौ 9 गतिसम्म।
थप जानकारीका लागि
नेपाल पोलिटेक्निक इन्स्टिच्युट भरतपुर चितवन, फोन 056-572-417, 524-161, 533-133,
मोबाइल 98550-64960, 98550-52783 र 98550-64602।
उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा अब सुनौ पूरा खबर। चितवनको भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा साउन 20 गते अर्थात शुक्रबार चुनाव हुने भएको छ। भरतपुरमा आज बसेको सर्वपक्षीय बैठकले 20 गते चुनाव गर्ने निर्णय गरेको नेपाली कांग्रेसका चितवन जिल्ला सभापति जित नारायण श्रेष्ठले जानकारी दिनुभयो। 20 गते मतदान हुने भएकाले भरतपुर 19मा आजदेखि मौन अवधि पनि शुरू भएको छ। निर्वाचन आयोगले भरतपुर महानगरपालिका वडा नम्बर 19मा चुनावको मिति तय गर्न हिजो मात्रै चितवनका मुख्य निर्वाचन अधिकृत कवि प्रसाद नेउपानेलाई निर्देशन दिएको थियो। त्यो निर्देशन अनुसार चितवनका मुख्य निर्वाचन अधिकृत नेउपानेले आज सर्वपक्षीय बैठक आह्वान गरेर शुक्रबार मतदान गर्ने निर्णय गर्नुभएको हो। बैठकमा 19 नम्बर वडाका गनिएका तथा गन्न बाँकी पहिलाका मतपत्र जलाउने निर्णय भए अनुसार ती मतपत्र आजै जलाइएको छ। 19 नम्बर वडामा आफूहरूले सोचे जस्तो मत नआएपछि माओवादी केन्द्रका प्रतिनिधिले मतगणनाका क्रममा मतपत्र च्यातेका थिए। त्यसपछि निर्वाचन आयोगले त्यहाँ पुनः चुनाव गर्ने निर्णय गरेको थियो। पुनः चुनाव गर्ने निर्णय विरूद्ध मुद्दा परेपछि आयोगको निर्णय रोकिएको थियो। तर मुद्दामा सुनवाई गर्दै सर्वोच्च अदालतले भरतपुरको 19 नम्बर वडामा पुनः मतदान गर्ने निर्वाचन आयोगको निर्णयलाई सदर गरेपछि त्यहाँ शुक्रबार चुनाव हुन लागेको हो। माओवादी प्रतिनिधिले मतपत्र च्यात्ने बेलासम्ममा मेयरमा एमालेका देवी गेवाली अघि हुनुहुन्छ। भरतपुरमा नेकपा माओवादीका तर्फबाट अध्यक्ष पुष्पकमल दाल प्रचण्डकी छोरी रेणु दाहाल मेयरको उम्मेद्वार हुनुहुन्छ।
मकवानपुरमा पनि स्क्रब टाइफसका बिरामी फेला परेका छन्। जिल्ला जनस्वास्थ्य कार्यालय मकवानपुरका अनुसार 45 जना स्क्रब टाइफसका बिरामी फेला परेका हुन्। हेटौँडाका विभिन्न अस्पतालमा उपचारका लागि पुगेका बिरामी मध्ये 45 जनामा स्क्रब टाइफसको संक्रमण भेटिएको जनस्वास्थ्य कार्यालय प्रमुख रामचन्द्र पाठकले जानकारी दिनुभयो। स्क्रब टाइफसका बिरामीमा ज्वरो आउने, शरीरका जोर्नीहरू दुख्ने, कमजोर महसुस हुने, खटिरा आउने जस्ता लक्षण देखिने पाठकले बताउनु भएको छ। अहिलेसम्म उपचारका लागि पुगेका सबै बिरामी उपचारपछि घर फर्किएको पाठकले बताउनुभयो।
मेडिकल शिक्षामा सुधारको माग राखी 9 दिनदेखि अनसनमा बसेका डाक्टर गोविन्द केसीका माग पूरा गर भन्दै आज काठमाडौँमा प्रदर्शन भएको छ। केसीको समर्थनमा सोलिडारिटी फर डाक्टर गोविन्द केसी अलायन्ससँगै विवेकशील साझा पार्टीले आज सरकार तथा सांसदलाई झकझकाउन भन्दै घण्टी बजाएर प्रदर्शन गरेको हो। प्रदर्शनकारीहरूले बानेश्वरमा 601 सांसदलाई बिउजाउन भन्दै 601 चोटि घण्टी बजाएका थिए। आमरण अनसनको 9 दिन पुग्दा पनि डाक्टर केसीको स्वास्थ्य अवस्था कमजोर बन्दै गएपछि सरकारी वार्ता टोलीले आन्तरिक छलफललाई तीव्रता दिएको छ। वार्ता टोलीले आज उप प्रधानमन्त्री तथा शिक्षा मन्त्री गोपालमान श्रेष्ठ, स्वास्थ्य मन्त्री गिरिराजमणि पोखरेल, महिला बालबालिका ज्येष्ठ नागरिक तथा समाज कल्याण समितिकी सभापति रन्जु झा, माथेमा कार्यदलका सदस्य लगायतसित छलफल गरेको छ।
संसदीय समितिले 25 मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको छ। लेखा समितिको आजको बैठकले ठेक्का प्रक्रियामा गलत मनसाय देखिएकाले खारेज गर्न निर्देशन दिएको हो। विद्युत भार कटौतीको अन्त्य गर्न र देशको ऊर्जा प्रणालीलाई मिश्रित बनाउन प्राधिकरणले नुवाकोटको बटार र देवीघाटमा सौर्य फार्म बनाउने निर्णय गरेको थियो। विश्व बैंकको लगानीमा निर्माण गर्ने भनिएको सौर्य ऊर्जा प्रणालीको ठेक्का प्रक्रियामा सहभागी गराइएका पाँचवटा बोलपत्रदाता मध्ये सबैभन्दा कम मूल्यांकन प्रस्ताव गर्नेलाई नदी बढ़ी प्रस्ताव गर्नेलाई दिइएको भन्दै समितिमा उजुरी परेको थियो। पिंगाहो एण्ड हेरोन जेवी बोलपत्रदातालाई आयोजनाको जिम्मा दिने गरी भएको निर्णय खारेज गरेर नयाँ टेण्डर गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन दिएको समितिका सभापति डोरप्रसाद उपाध्यायले जानकारी दिनुभयो। प्राधिकरणले सौर्य प्रणालीका सम्बन्धमा गरेको निर्णय शंकास्पद, विवादास्पद र गैर कानूनी देखिएकाले त्यसलाई स्थगित गरेर नयाँ प्रक्रियाबाट निर्माण कम्पनी छान्न ध्यानाकर्षण गराएको छ। प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले कम रकम बोलकबोल गरे पनि प्राविधिक रूपमा योग्य नभएको र दात्रे निकायले समेत अस्वीकार गरेको बोलपत्रवालालाई ठेक्का दिन नसकिने प्राधिकरणको भनाई छ।
खाना पकाउने ग्यासको भाउ घटेको छ। ग्यासको मूल्य आज रातिदेखि लागू हुने गरेर प्रति सिलिण्डर 25 रुपियाँ घटाइएको नेपाल आयल निगमका प्रवक्ता सीताराम पोखरेलले जानकारी दिनुभयो। अब ग्यास प्रति सिलिण्डर 1325 रुपियाँमा पाइनेछ। ग्यासको भाउ घटाए पनि आयल निगमले अरू पेट्रोलियम पदार्थको भाउ भने घटाएको छैन।
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले असोज 2 गतेका लागि निर्धारित तेस्रो चरणको चुनावका लागि मधेसवादी दलहरूसँग तालमेल गरेर अगाडि बढ़ने बताउनु भएको छ। प्रेस सेन्टर धनुषाले जनकपुरमा गरेको पत्रकार सम्मेलनमा उहाँले राष्ट्रिय जनता पार्टी पनि चुनावमा सहभागी हुने विश्वास व्यक्त गर्दै राजपा र संघीय समाजवादी फोरमसँग तालमेल गर्ने बताउनु भएको हो। तेस्रो चरणको चुनावमा पार्टीलाई पहिलो बनाउनका लागि लागि पर्ने उहाँको भनाइ थियो। राष्ट्रवादका नाममा देशलाई विखण्डन, अपमान र विभेदको बिउ रोप्नेलाई परास्त गरी राष्ट्रको एकता, स्वाधीनता र स्वाभिमानको रक्षा गर्ने दायित्वको बोध सबैले गर्नुपर्नेमा जोड़ दिनुभयो। त्यस्तै जनकपुरको चौतर्फे विकासका लागि अन्तर्राष्ट्रिय विमानस्थल निर्माण, पोखरी तथा मन्दिरहरूको व्यवस्थापनमा जोड़ दिने प्रचण्डले बताउनुभयो।
गएको मंगसिरमा माइक्रोबस दुर्घटनामा परेर घाइते भएका राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी थला पर्नु भएको छ। पूर्व उप प्रधानमन्त्री तथा गरिबी निवारण मन्त्री समेत रहेका केसी गएको मंगसिरमा गौशाला रातोपुल सड़कमा दुर्घटनामा पर्नु भएको थियो। दुर्घटनामा ढाड र टाउकोमा चोट लागेका केसीको लगत्तै केएमसी अस्पतालमा उपचार भएको थियो, तर अहिले दुर्घटनाका बेला लागेको चोट फेरि बल्झिएको केसीले बताउनुभयो। काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराए पनि स्वास्थ्य अवस्था अझै ठिक हुन नसकेको उहाँले बताउनुभयो। केसीले अहिले आफ्नै डेरामा नै आराम गरिरहनु भएको छ।
सर्वोच्च अदालतले आन्तरिक राजस्व विभागका निलम्बित महानिर्देशक चुडामणि शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले पक्राउ गरेपछि परेको बन्दी प्रत्यक्षीकरणको रिटमा सुनवाई गर्दै सर्वोच्चले शर्मालाई न्यायिक हिरासतमा राख्न आदेश दिएको हो। अख्तियारको हिरासतमा रहेका शर्मालाई अदालतको यो आदेशपछि अब प्रहरीको हिरासतमा राखिनेछ।
प्रहरीले सार्वजनिक गाडीमा महिला हिंसा बढ़ेको भन्दै त्यसलाई रोक्न अभियान सञ्चालन गर्ने भएको छ। महानगरीय प्रहरी आयुक्तको कार्यालयले महिला हिंसा रोक्न भन्दै सेफ्टी पिन अभियान सञ्चालन गर्न लागेको हो। भोलिदेखि नै यो अभियान शुरू हुने महानगरीय प्रहरी आयुक्तको कार्यालयले जनाएको छ। महिलामाथि हुने हिंसा रोक्न एक सार्वजनिक गाडीमा एक महिला प्रहरीसहित 3 जना प्रहरी परिचालन गरिनेछ। साथै प्रहरीको भ्यान पनि तयारी अवस्थामा राख्ने र कसैले महिला हिंसा गरे तुरन्तै प्रहरी भ्यानमा हाली प्रहरी कार्यालयमा लगेर कानूनी कार्यवाही गरिने प्रहरीले जनाएको छ। सार्वजनिक गाडीहरूमा महिलाहरूलाई हेर्ने नजर, गरिने व्यवहार, धकेला धकेल, अपशब्द जस्ता घटनाहरू हुने गरेको प्रहरीले जनाएको छ।
श्रम तथा रोजगार मन्त्री फर्मुल्लाह मन्सुरले फ्री भिसा फ्री टिकटको निर्णय उल्ट्याउने संकेत गर्नुभएको छ। सप्तरीको राजविराजमा सुरक्षित आप्रवासन परियोजनाले सञ्चालन गरेको सूचना केन्द्रको अनुगमन गर्दै मन्त्री मन्सुरले यो निर्णयले कामदारलाई फाइदा नभएको बताउनुभयो। फ्री भिसा फ्री टिकटको निर्णयपछि कामदार झनै बढ़ी ठगिए पनि ठगलाई कार्यवाही गर्न प्रमाण नभएको बताउनुभयो। वैदेशिक रोजगारीका नाममा हुने ठगी संस्थागत भएको भन्दै मन्त्री मन्सुरले यही महिना मन्त्रालयले फरक निर्णय लिने बताउनुभयो।
देशभर धान खेती हुने जमीनको 77% जमीनमा रोपाई सकिएको छ। कृषि विकास मन्त्रालयका अनुसार 11,95,000 हेक्टर जमीनमा रोपाई सकिएको छ। सबैभन्दा धेरै सुदूरपश्चिमाञ्चलमा 98.5% जमीनमा रोपाई सकिएको छ। यस्तै पश्चिमाञ्चलमा झन्डै 89%, मध्यपश्चिमाञ्चल र मध्यमाञ्चलमा 73% जमीनमा रोपाई सकिएको मन्त्रालयले जनाएको छ। वर्षा कम भएकाले पूर्वाञ्चलमा भने साउनको मध्यसम्ममा जम्मा 65% भूभागमा मात्रै रोपाई भएको छ। सिधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल दर्पणमा रिपोर्टसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
घर इटा ढुङ्गा र बालुवाको संरचना मात्र होइन, तपाईँको परिवारको खुसीको आधार पनि हो। यो आधारलाई भूकम्प लगायत अन्य विपदहरूबाट सुरक्षित राख्न सुरक्षित ठाउँमा घर बनाउनु पर्दछ। त्यसैले घर बनाउँदा बाढी आउन सक्ने नदी वा खोलाको किनार छेउको स्थानलाई नरोजौ। पहिरोबाट जोगिन सकेसम्म ठाडो भिरालोमा घर नबनाऊ। जग भासिन सक्ने हुनाले काली माटी वा अन्य कमजोर माटो नभई कडा खालको बलियो माटो भएको स्थान रोजौ। घर बनाउनु अघि विज्ञहरूको प्राविधिक सल्लाह लिएर मात्र सुरक्षित निर्माण गरौ। थप जानकारीको लागि आफ्नो गाउँ विकास समिति, नगरपालिका कार्यालय वा स्थानीय स्रोत केन्द्रमा सम्पर्क गरौ।
सार्वजनिक हितका लागि नेपाल सरकार, राष्ट्रिय पुननिर्माण प्राधिकरण, सौजन्य अमेरिकी सरकार।
कति हतारमा मलाई एउटा कुरा भन्नुहोस् त, आजकल सेयर कारोबार गर्न आस्बा आस्बा भन्छन् सबैले, यो आस्बा भनेको के हो?
आस्बा भनेको एप्लिकेशन सपोर्टेड बाई ब्लक अमाउन्ट, अर्थात् ग्राहकले सेयरमा लगानी गर्न चाहेको रकमलाई ग्राहकको खातामा बैंकले रोक्का गरेर सेयर दरखास्त दिने व्यवस्था हो। आस्बाकै कारण छिटो छरितो र भरपर्दो तरिकाबाट सेयरको सजिलै आवेदन दिन सकिने भएकाले लाइन बस्ने र चेकको झन्झटबाट मुक्ति मिल्छ।
अनि यो सेवा लिनलाई कुन बैंक जाने त?
नेपाल बैंक जाने नि। नेपालभर शाखा सञ्जाल को नेपाल बैंकमा गई खाता खोल्ने अनि आस्पा प्रणालीमा आबद्ध हुने। आस्पा सम्बन्धी सम्पूर्ण जानकारीको लागि नजिकको नेपाल बैंक लिमिटेडका शाखाहरूमा सम्पर्क गर्नुहोस्। नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
तपाईँ अहिले रेडियो, मोबाइल एप्लिकेशन र अनलाइनबाट प्रसारण भइरहेको उज्यालो रेडियो नेटवर्कको नेपाल दर्पण सुन्दै हुनुहुन्छ। यतिन्जेल हामीले भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा शुक्रबार मतदान हुने 25 MW क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न संसदीय समितिको निर्देशन, अनशनरत डाक्टर केसीको मागमा समर्थन जनाउँदै काठमाडौँमा प्रदर्शन लगायतका खबर प्रस्तुत गर्यौं।
अब बाँकी प्रसंग, भरतपुर वडा नम्बर 19 का मतदाताले शुक्रबार फेरि भोट दिनुपर्ने भएको छ, तर मतदातामा पहिले जस्तो उत्साह देखिँदैन। चितवनबाट सहकर्मी राधेश्याम खतिवडाको रिपोर्ट।
भरतपुर महानगरपालिका वडा नम्बर 19 आगामी 20 गते फेरि चुनाव हुँदैछ। हरेक दिन वडामा चहलपहल बढ्दै गएको छ। भोट दिएको 2.5 महिनामै फेरि भोट दिनुपर्ने भएपछि त्यति उत्साह नभएको 19 नम्बर वडाका अश्विन गुरुङ बताउनुहुन्छ।
वैश्विक दृष्टिले जुन उत्साह थियो नि, त्यस्तो उत्साह छैन सँगलाई होइन, तर जो अब आफ्नो मताधिकार त प्रयोग गर्नै पर्यो नि।
19 नम्बर वडाका 2,868 मध्ये 2,200 मत गनिसकेपछि मतपत्र च्यातिएको थियो। त्यो वडापछि 20 नम्बरको मात्र मतगणना बाँकी रहन्थ्यो। यी दुई वडाको मतगणना थाल्नु अघि नेकपा एमालेका मेयर उम्मेद्वार देवी गेवाली र माओवादी केन्द्रका उम्मेद्वार रेणु दाहाल बीच जम्मा 784 मतको अन्तर थियो। 19 नम्बर वडाका अर्का मतदाता रविन कुमार गुरुङ फेरि मतदान हुँदा पहिलाको परिणाम भन्दा फरक हुने बताउनुहुन्छ।
गयो हालियो फर्स्ट आवरमै, अब कदरै भएन त्यसको होइन, भनेपछि अब नि हालेपछि के कदर होला र? पहिलाको रिजल्ट अर्कै थियो, अब अहिलेको रिजल्ट अर्कै हुन्छ, त्यो त ग्यारेन्टी नै हो।
29 वडा रहेको भरतपुर महानगरपालिकामा 27 वडाको गणना सकिएको छ। 19 मतदानपछि 20 पुरानै मतगणना हुनेछ। कसैको चित्त नबुझेकै कारण यस्तो भएको बताउँदै लक्ष्मी गैरे जसले जिते पनि राम्रो गरिदिए हुने बताउनुहुन्छ।
खै हजुर, अब हुनै पर्ने त केही थिएन, अब चित्त पार्टीको कुन पार्टीको चित्त बुझेन, हुनै पर्ने भएपछि अब जसरी दिनै पर्छ, हामीले दिएकै हो, दिनै पर्यो, अब जुन पार्टीले जित्ला अब के गर्ने त नि।
19 नम्बर वडाका सबै मतदान केन्द्रका मतपत्र एकै ठाउँ मिसाएर मतगणना भइरहेको समयमा मतपत्र च्यातिएकोले पुरै वडामा मतदान गर्नु परेको हो। 3,797 मतदाता रहेको 19 नम्बर वडामा 3 मतदान केन्द्र रहेका छन्।
गाड़ी र सोलरका ब्याट्रीमा प्रयोग हुने तेजाब मोबाइल तार लगायतका विद्युतीय सामान र प्लास्टिक जन्य पदार्थको प्रयोग बढेसँगै यसको व्यवस्थापनमा चुनौती देखिएको छ। मोबाइल र प्लास्टिक जन्य पदार्थको प्रयोग जोसुकैले गर्न सक्ने भए पनि यसको व्यवस्थापनमा कसैको ध्यान पुगेको छैन, जसले हानिकारक ग्यास उत्पादन र प्रदूषणको मात्रा बढेर वातावरण सन्तुलनमा समस्या बढ्दै गएको छ। विष्णु विश्वकर्माको रिपोर्ट।
काठमाडौँको अनि बालाजु एरिया हिँड्दै पछि ब्याट्री फ्यानले खोल्ने अनि त्यो फोहोर फालिदिने अनि त्यसको स्किल टच भइदिएर बिस्तारै बिस्तारै सेल्स डिपोजिट भएर क्यान्सर हुने चान्सेस चाहिँ म्याक्सिमम हुन्छ। फर्स्टमा ट्युमर आउँछ अनि फेरि अब यति रियाक्टिभ हुन्छ कि विदिन सिक्स मन्थ अनि त्यो ट्युमर चाहिँ क्यान्सरमा चेन्ज हुन्छ।
तेजाब विद्युतीय र प्लास्टिक जन्य पदार्थको व्यवस्थापन नहुँदा यसबाट उत्पन्न हुने समस्याका बारेमा बताउँदै त्रिभुवन विश्वविद्यालयका रसायन संस्थाका विद्यार्थी इन्दु खड्का, गाड़ी र सोलर प्यानलमा प्रयोग हुने ब्याट्रीमा हालिने एसिड अर्थात तेजाब फालिएको ठाउँमा खाली खुट्टाले टेक्दा क्यान्सर हुने सम्भावना धेरै हुन्छ भने प्लास्टिक र विद्युतीय सामान जलाउँदा निस्कने धुवाले वायु प्रदूषण भई श्वास प्रश्वास सम्बन्धी रोग लाग्ने गर्छ। त्रिचन्द्र बहुमुखी क्याम्पसमा रसायनशास्त्र विषय पढाउने सह प्राध्यापक ज्योति गिरी,
जुन किसिमले आगो बाल्ने प्रोसेसहरू गर्छौ त्यसबाट चाहिँ हाम्रो त्यो लो प्रपर कम्बसन हुँदैन, नभइसकेपछि हाम्रो टोक्सिक ग्यासेसहरू चाहिँ प्रोड्युस हुन्छ जुनले हाम्रो क्यान्सर कज गर्ने खालको ग्यासेसहरू प्रोड्युस गर्छ। अब आँखाको भिजिबिलिटी कम गरिदिनु, हामीले सास फेर्दाखेरि छातीमा अब लङ्सहरूलाई नै हाम्रो इफेक्ट पार्ने खालको चिजहरू ग्यासहरू प्रोड्युस गर्छ। कति त स्किनहरूमा इरिटेसनहरू लिएर आउने त्यस्तो किसिमको ग्यासहरू पनि प्रोड्युस गर्छ।
घरायसी काममा प्रयोग हुने पितल, तामा, स्टील र फलामका ठाउँमा हिजो आज प्लास्टिकका भाँडाको प्रयोग बढ्दै गएको छ। यस्तै मोबाइल, कम्प्युटर लगायतका प्लास्टिकका सामानले पनि घर तथा कार्यालय भरिने गरेका छन्। ती सामान पुराना भएपछि त्यसको व्यवस्थापन पुनप्रयोग कम हुने भएकाले प्लास्टिक र विद्युतीय सामानको विसर्जन चुनौतीपूर्ण बनेको हो। प्रयोग बढ्दै जाने तर त्यसअनुसार व्यवस्थापन गर्ने परिपाटी नभएकाले भविष्यमा प्लास्टिक र विद्युतीय सामान ठूलो समस्या बन्न सक्ने सह प्राध्यापक गिरीको भनाइ छ।
प्लास्टिकले नै अब हाम्रो पुरानो मेटलको भाँडाहरू भयो होइन, घाँसको भाँडा भनेर पितलको भाँडाहरू भनेर भन्छौँ, त्यो सबै भाँडाहरू त हराइगयो अनि जे भाँडा छुए पनि खालि प्लास्टिक मात्रै भेटिन थाल्या छ। त्यस कारणले गर्दाखेरि प्लास्टिक त जहाँ कहीँ जे जतै पनि फैलिने राखेको छ कि गाह्रो अप्ठ्यारो कुरा पनि धेरै भइसकेपछि कुनै पनि चिज अति भइसकेपछि त्यो चाहिँ समस्या हुन्छ।
प्लास्टिक र विद्युतीय सामानको प्रयोग गरेपछि प्रभावी फाल्नाले वातावरण फोहोर र दुर्गन्धित बनेको छ। समयमै व्यवस्थापनमा ध्यान नदिए स्वास्थ्यमा जटिल किसिमका समस्या निम्ति नै भोलिका दिनमा व्यवस्थापन गर्दा ठूलो आर्थिक नोक्सानी हुने र वातावरण प्रदूषित भएर मानव बस्ती नै सार्नुपर्ने अवस्था हुन सक्ने विज्ञले चेतावनी दिएका छन्। तर प्लास्टिक तथा विद्युतीय सामानको बढ्दो प्रयोग र व्यवस्थापनमा सरकारले निकै कम ध्यान दिएको पूर्व विज्ञान मन्त्री गणेश शाह बताउनुहुन्छ।
ब्याट्रीको एसिड यतिकै फाल्दिन्छ, प्लास्टिक जस्तै हामी यतिकै बालिदिन्छौँ, यो सबैबाट हाम्रो तिनवटा चिजमा हानि पुरेछ। पहिले त हाम्रो आफ्नो स्वास्थ्य, दोस्रो यसले राष्ट्रिय अर्थतन्त्रमा पनि प्रभाव पार्छ, तेस्रो के छ भने हामी नदेखि डम्प यार्ड पनि बन्दछौँ। त्यसैले यो तिनटै समायोजनको लागि चाहिँ सरकार चाहिँ अब पटक्कै सचेतन अलिअलि थाहा छ सरकारको, यो प्रायोरिटी प्राथमिकता नभएको त्यतातिर ध्यान कम गएको छ।
सरकारी निकायले कुहिने र नकुहिने फोहोर भनेर संकलन गर्ने भए पनि यसको व्यवस्थापन कसरी गर्ने भन्नेमा स्पष्ट छैन, जसले गर्दा प्लास्टिक र विद्युतीय सामान प्रयोगपछि यसको व्यवस्थापन थप जटिल बनेको छ।
धनकुटा नगरपालिका 2073 सालको उत्कृष्ट सफा शहर बनेको छ। प्रतिस्पर्धी 14 नगरपालिका मध्येबाट धनकुटालाई उत्कृष्ट सफा शहरका रूपमा चयन गरिएको हो। यस्तै इलाम नगरपालिका दोस्रो र हेटौँडा उपमहानगरपालिका तेस्रो सफा शहरका रूपमा घोषणा गरिएको छ। संघीय मामिला तथा स्थानीय विकास मन्त्री विजय कुमार गच्छेदारले सफा शहर हुन सफल तीनवटै नगरपालिकाका प्रमुखलाई नगद पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्नुभयो। फोहोर व्यवस्थापन, हरियाली विकास र शहरी सौन्दर्य प्रवर्धन, प्रदूषण नियन्त्रण र व्यवस्थापन जस्ता पक्षको स्थलगत अध्ययन र प्रमाणीकरणको आधारमा सफा शहर छनौट गरिएको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रका कार्यकारी निर्देशक विश्वमणि गेवालीले बताउनुभयो। संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय अन्तर्गतको फोहोर मैला व्यवस्थापन प्राविधिक सहयोग केन्द्रले विगत 5 वर्षदेखि खुला दिशामुक्त घोषणा भएका नगरपालिकाहरूबीच प्रतिस्पर्धा गराई सफा शहर घोषणा गर्दै आएको छ। उत्कृष्ट सफा शहर हुन सफल धनकुटा नगरपालिकाका प्रमुख चिन्तन तामाङलाई साथी पीटी लोपचनले सोध्नु भएको छ, उत्कृष्ट सफा शहर बन्न फोहोर मैला व्यवस्थापनमा धनकुटाले के उत्कृष्ट काम गरेको छ।
फोहोरलाई चाहिँ अहिले नै होइन एउटा सड्ने र एउटा नसड्ने त्यो हामी छुट्याउँछौँ र नसड्नेहरूलाई बिक्री गर्छौँ। सड्नेहरूको चाहिँ मल पनि बनाएर आएका छौँ। त्यो जुन डम्पिङ साइट छ तपाईँ मान्नुहुन्छ ती मान्छे बस्छन्, ती खाना खाना पकाएर खान्छन् होइन, घुम्न जान्छन्। त्यहाँ फोहोरको त फोहोर हो, डम्पिङ साइट हो कि होइन त्यस्तो केही थाहै छैन नि सर, त्यस्तो खालको छ।
कसरी त्यस्तो भयो?
त्यो त जुन प्रविधि हामीले अप्नाएका छौँ नि त्यही कारणले हो नि सर।
कस्तो प्रविधि?
फोहोर शून्य नै छ त सर। अब तपाईँ कहीँ वेस्ट बस्तु देख्नुहुन्न होइन, बिहान चाहिँ हामी सबै उत्पादित फोहोरहरूलाई ल्याएर डम्पिङ साइटमा हुन्छौँ, डम्पिङ साइटमा पनि देख्नुहुन्न तपाईँहरूले।
कहाँ लुकाउनुहुन्छ?
हामी त्यो चाहिँ एउटा निश्चित समयभित्र तपाईँले बिहान गएर ठ्याक्कै देख्नुभयो भने देख्नुभयो, होइन भनेदेखि हामी त्यसलाई चाहिँ जति फोहोरहरू आउँछ त्यसलाई चाहिँ हामी माटोले सट्टै पुरिदिइहाल्छौँ। त्यो छान्ने काम हुन्छ, पुरिदिने हो, र सबैभन्दा महत्त्वपूर्ण पाटो पनि त्यही होला जस्तो लाग्छ मलाई।
हरियाली प्रवर्धनमा पनि छुट्याइएको थियो, हरियाली प्रवर्धनका लागि के गरिरहनु भएको छ?
भइरहेको छ, बिरुवाहरू रोपिरहेको छ, र त्यसपछि अब त्यो जुन डम्पिङ साइट छ त्यो डम्पिङ साइटमा चाहिँ हामी एरिया छ जुन एरियामा त्यो भरिएपछि भरिन्छ नि त्यसलाई माटोले पुरिदिने हो होइन, त्यहाँ माथि चाहिँ फुलबारी बनाइदिने हो। डम्पिङ साइट फुलबारी छ हाम्रो होइन।
सहरी सौन्दर्यताका लागि पनि छुट्याएको थियो अङ्क?
भर्खरै आएका हौँ हामी चाहिँ होइन, तर ग्रिनेरी सहर बनाउने हाम्रो लक्ष्य छ। त्यसको लागि चाहिँ अब यो आर्थिक वर्षमा नै हामीले पर्याप्त बजेट छुट्याउने क्रममा छौँ, र त्यो छुट्याइसकेपछि हामी त्यसलाई अभियानको रूपमा अगाडि लान्छौँ। र वातावरण त अब एउटा डम्पिङ साइट छ भने त्यसले चाहिँ वातावरणीय रूपमा चाहिँ प्रदूषित हुनु भएन, वातावरणलाई चाहिँ होइन त्यसलाई वातावरणलाई बिगार्नु भएन, त्यो कुरामा सचेत छौँ। र वातावरण नबिगार्नको निमित्त, बिग्रिन नदिनेको निमित्त सबैभन्दा राम्रो चाहिँ त्यस्तो व्यवस्थापनै हो हेर्नुहोस्। त्यो फोहोरलाई चाहिँ वातावरणलाई चाहिँ प्रदूषित नहुने गरेर अहिलेसम्म त्यहाँ वरिपरि घुम्न जाने त्यो पिकनिक स्पटको रूपमा छ। प्लास्टिक रहित क्षेत्र हो हाम्रो, हाम्रो त्यहाँ प्लास्टिक प्रयोग गर्न पाउँदैन, निषेधित क्षेत्र हो, प्लास्टिक कसले प्रयोगै गर्दैन हेर्नुहोस्। अब हाम्रो सहरमा आएर कसले प्लास्टिक जन्ने होइन वस्तु ल्याएर त्यो फोहोर मैला गरेर हजार रुपियाँ जरिमाना मिल्छ, तर त्यो स्ट्रिक्टली लागू भएको छ, त्यो सफल छ।
अर्को पटक चाहिँ हामी अझ उत्कृष्ट हुन्छौँ भन्नुभएको छ, यसको लागि चाहिँ के छ योजना?
हाम्रो त अहिले त वडा वडा पनि सक्रिय भइरहेको छ, सबै वडाहरूमा वडा समितिहरू होइन सञ्चालन भएका छन्। हामी आइसकेपछि सबै दसैँ वडामा चाहिँ वडा समिति कार्यालय सञ्चालन गरेका छौँ, उनीहरू मार्फत पनि अझै प्रभावकारी ढङ्गले लान सकिन्छ। हिजो नगरपालिकाले मात्रै गर्थ्यो, आज त पाँचजना निर्वाचित जनप्रतिनिधिहरू पनि छन्, उनीहरू मार्फत पनि हामी अभियानलाई अगाडि लान्छौँ। त झन् सफा नहुने त कुरै भने नि सर, एकजना कार्यक्रम अधिकृत एकजना वातावरण शाखा हेर्ने अधिकारीले त्यत्रो काम गर्न सक्थे भने अब त वडा बिसी नै पापनजना छन्, त्यो त त्यसै राम्रो हुन्छ नि सर, हामी कटिबद्ध छौँ।
सिधा कुरा प्रश्न विचार, यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज नेपाल दर्पणमा, मेरो पनि भन्नु छ सँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल ललितपुर,
17 वर्षदेखि इन्जिनियरिङ शिक्षामा समर्पित त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त दक्ष तथा अनुभवी प्राध्यापकद्वारा पढाइने नेशनल कलेज अफ इन्जिनियरिङ।
हाम्रा कोर्सहरू
ब्याचलर इन सिभिल इन्जिनियरिङ, कम्प्युटर इन्जिनियरिङ, इलेक्ट्रिकल इन्जिनियरिङ तथा इलेक्ट्रोनिक्स एन्ड कम्युनिकेसन इन्जिनियरिङ।
थप जानकारीका लागि नेशनल कलेज अफ इन्जिनियरिङ, सातो बाटो ताल्चीखेल ललितपुर,
फोन 01-5151-387,
51-51-387, वेबसाइट www.nce.edu.
NCE, quality for excellence. ओहो महेशजी, हिजोको कार्यक्रममा तपाईँले धारा प्रवाहका साथ बोल्नु भएको देखेर म त छक्कै परे। हिजो आज त हेर्दा पनि एकदमै प्रोफेसनल र आत्मविश्वासी देखिनुहुन्छ।
यो सबै परिवर्तन त निफमा पब्लिक स्पिकिङ तालिम लिएपछि भएको हो नि?
हजुर, वाक शक्ति, व्यक्तित्व तथा क्षमता विकास गरी विभिन्न क्षेत्रमा सफल हुनका लागि एकदमै उपयोगी पब्लिक स्पिकिङ तालिममा सहभागी हौ।
सम्पर्क
नेपाल एन्टरप्रेनरसिप एजुकेशन फाउन्डेसन, निफ, बाग बजार, काठमाडौँ।
फोन नम्बर 42-38-545, 42-38-545।
एभरेस्ट बैंक रहेको बिल्डिङको थर्ड फ्लोर।
भूकम्प पीड़ित तथा गृह श्रमिकहरूको लागि रोजगारीको अवसर,
होमनेट नेपालको शहरी रोजगार सहायता केन्द्रले विभिन्न रोजगारदाता संघ संस्थाहरूसँगको समन्वयमा भूकम्प पीड़ित, गृह श्रमिक, विद्यालय छोडेर बसेका तथा सिप भएर पनि बेरोजगार बसेकाहरूका लागि विभिन्न अनौपचारिक क्षेत्रका रोजगारदाता संघ संस्थाहरूसँग समन्वय गरी रोजगारीका लागि सहयोग गर्ने भएकाले इच्छुक व्यक्तिहरूले तुरन्त सम्पर्क राख्नुहोस्।
सम्पर्क होमनेट नेपाल शहरी रोजगार सहायता केन्द्र, फोन 422-2176-410-2063,
टोल फ्री नम्बर 1660-01-0001-9।
विभिन्न रेडियो स्टेशनबाट मेचीदेखि महाकालीसम्म र मोबाइल एप्लिकेशन तथा अनलाइनबाट संसारभरि एकसाथ प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ।
अब बाँकी खबर। रूपन्देहीको मंगलापुरमा प्रहरी र स्थानीय बासिन्दाबीच झडप हुँदा 8 प्रहरी र केही प्रदर्शनकारी घाइते भएका छन्। पटक पटक लोड सेडिङ हुने गरेको भन्दै तिलोत्तमा नगरपालिका मंगलापुरका बासिन्दाले बुटवल भैरहवा सड़क खण्डमा चक्का जाम गर्न खोज्दा प्रहरीले रोक्ने क्रममा झडप भएको हो।
आफूलाई सीआईबीको प्रहरी भन्दै ठगी गरेको आरोपमा दुईजना पक्राउ परेका छन्। युवती मार्फत हनी ट्र्याप बनी सीआईबीको प्रहरी भन्दै नियन्त्रणमा लिएर अपहरण तथा शरीर बन्धक बनाएर यातना तथा फिरौती लिने गिरोहका कुबिन भनिने कोलबहादुर थापा मगर तथा सरुकेशी भनिने आशिका परियारलाई पक्राउ गरेको प्रहरीले जनाएको छ। उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
काभ्रेको बनेपा नगरपालिका गोदामचोकबाट कल बाइपासमा संलग्न रहेको आरोपमा 5 पक्राउ परेका छन्। म्याग्दीका केशवराज पौडेल, काभ्रेका विकास लामा, विनोद कुमार मैनाली, सुजन तामाङ र दोलखाका अभि थापा कल बाइपास गर्ने सामान सहित पक्राउ परेका हुन्। कल बाइपासमा भारतीय नागरिकको पनि संलग्नता देखिएको प्रहरीले जनाएको छ।
मकवानपुरको हेटौँडा 15 रातमाटेबाट प्रहरीले लागु औषध खैरो हिरोइन दुईजनालाई पक्रेको छ। पूर्व पश्चिम राजमार्ग अन्तर्गत वीरगंजबाट हेटौँडाका लागि छुटेको NA1J6927 नम्बरको माइक्रोबस जाँचका क्रममा 9 खैरो हिरोइनसहित हेटौँडा 8 कमानेका अजित दाहाल र बाबु रेग्मीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।
अपहरणमा सुन्दरीको प्रयोग, नक्कली सीआईबीको डीएसपी बनेर ठगी, 10 जेल बस्दा पनि सुध्रिएन बानी शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा स्टिफनस राई नाम लेखेका साथी भन्नुहुन्छ, जेल हालेर सुध्रिन्छ भन्नु मात्रै हो, झन खराब भएर आउँछन्, उनीहरूलाई के को डर, त्यसैले जेल हालेर सुध्रन्छन् भन्नुभन्दा मनोवैज्ञानिक परामर्श दिनु आवश्यक छ।
फेसबुकमै खड्गलिम्बु थंगम्बा लेख्नुहुन्छ, जबसम्म कानून कडा बनाइँदैन तबसम्म अपराधीहरू अपराध गरि नै रहन्छन्।
7 छोरीलाई मार भन्ने श्रीमान विरूद्ध उजुरी शीर्षकको समाचार उज्यालो अनलाइनमा पढेर फेसबुकमा सुमन पौडेल लेख्नुहुन्छ, के मारेर मात्रै समस्याको समाधान हुन्छ र यदि श्रीमती मन परेन भने सम्बन्ध विच्छेद पनि गर्न सकिन्छ, यो चरित्र पनि कहीँ मानवीय चरित्र हो त।
जीके कुलुङ भन्नुहुन्छ, यो घटना अत्यन्तै हृदय विदारक लाग्यो, घटनाको दोषीलाई तुरन्तै कार्यवाही गरी सरकारले आमा र छोरीको जीवन रक्षा गर्नु पर्यो, अनि अबोध बालिका पछि गएर एक सफल मान्छे बन्न सक्छ र यो समाजलाई राम्रो दिशातर्फ डोर्याउन सक्छ।
अनि हाम्रो आइभीआरमा दार्चुलाबाट दृष्टिविहीन शिक्षक अम्बादत्त जोशीले आफ्नो विचार रेकर्ड गराउनु भएको छ।
भरतपुर महानगरपालिकाको वडा नम्बर 19 सम्बन्धमा सर्वोच्च अदालतले गरेको जुन फैसला हो त्यो कानूनको परिधिभित्र रहेर गरिएको हो र यसमा कुनै विवाद गर्नु ठिक होइन जस्तो मलाई लाग्छ। तर नेकपा माओवादी जस्तो जिम्मेवार पार्टीले मतपत्र च्यात्ने आफ्नो कार्यकर्तालाई कुनै किसिमको कारवाही गर्न नसकेको देख्दा कता कता माओवादी पार्टी लोकतान्त्रिक पार्टी हो कि होइन भन्ने कुरामा शंका गर्न सकिने ठाउँ छ कि।
विचारका लागि तपाईँलाई धन्यवाद। तपाईँ पनि आफूलाई लागेका कुरा लेख्न र भन्न सक्नुहुन्छ। आफ्नो विचार हाम्रो आइभीआर नम्बर 01500192 फोन गरेर रेकर्ड गराउनुहोला।
यस्तै मोबाइलमा UNN टाइप गरी एक स्पेस दिएर नाम र ठेगाना सहित 35566 पठाउन सक्नुहुन्छ। तपाईँका विचार नेपाल दर्पण र काया कैरनमा प्रसारण गर्नेछौ।
मेरो पनि भन्नु छ प्रस्तुत गर्दै हुनुहुन्थ्यो साथीहरू सुनिता पहरी र अर्जुन पोखरेल। अब विदेशको खबर। साहिद खकान अब्बासी पाकिस्तानको प्रधानमन्त्री बन्नु भएको छ। संसदमा भएको मतदानमा 342 मत मध्ये उहाँको पक्षमा 221 मत खसेको पाकिस्तानका संचार माध्यमले जनाएका छन्। सर्वोच्च अदालतले भ्रष्टाचार गरेका ठहर गरेपछि तत्कालीन प्रधानमन्त्री नवाज शरीफले पद त्याग्नु भएको थियो। सत्तारूढ़ दल पाकिस्तान मुस्लिम लीग नवाजबाट प्रधानमन्त्री चयन भएका अब्बासी बढ़ीमा 45 अन्तरिम प्रधानमन्त्रीको रूपमा काम गर्नुहुनेछ। त्यसपछि भने उहाँले संसदले चुन्ने प्रधानमन्त्रीलाई जिम्मेवारी हस्तान्तरण गर्नुपर्नेछ। पाकिस्तान मुस्लिम दलले प्रधानमन्त्रीका लागि पंजाबका मुख्यमन्त्री तथा नवाज शरीफका भाइ शहबाज शरीफलाई उम्मेद्वार बनाउने घोषणा गरेको छ। संसदमा नवाज पार्टीको बहुमत रहेकाले शरीफ नै प्रधानमन्त्री बन्ने पक्का जस्तो छ।
नेपाल दर्पणमा अब एउटा खेल खबर। नेपाली राष्ट्रिय फुटबल टोली अभ्यासका लागि जापान जाने भएको छ। मुख्य प्रशिक्षक गोतुकी कोजीले जापान जाने 24 सदस्यीय नेपाली टोलीको आज घोषणा गरेका छन्। एसियन कप छनौट अन्तर्गत आउँदो सेप्टेम्बरमा ताजिकिस्तान विरूद्ध हुने खेलको तयारीका लागि नेपाली टोली साउन 27 गते जापान जानेछ। 10 दिनसम्म जापानमा रहने टोलीले त्यहाँका 5 क्लबसित मैत्रीपूर्ण फुटबल खेल्ने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ। खेल खबरसँगै उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणको समय सकिन लागेको छ। विदा हुनुअघि आजका मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
भरतपुर महानगरपालिकाको 19 नम्बर वडामा आउँदो शुक्रबार मतदान हुने, आजदेखि मौन अवधि शुरू। 19 नम्बर वडाका पुराना सबै मतपत्र जलाइयो।
25 मेगावाट क्षमताको सौर्य प्रणालीको ठेक्का खारेज गर्न संसदीय समितिको निर्देशन। सौर्य प्रणालीका सम्बन्धमा प्राधिकरणले गरेका निर्णय शंकास्पद र गैर कानूनी रहेको भनाई।
आय निगमले खाना पकाउने ग्यासको भाव घटायो, अब सिलिन्डरको 1325 रुपियाँ पर्ने।
शहीद खकान अब्बासी पाकिस्तानको अन्तरिम प्रधानमन्त्री चयन, बढीमा 45 दिनसम्म सत्ता सम्हाल्ने।
र नेपाली राष्ट्रिय फुटबल टोली अभ्यासका लागि जापान जाने।
उज्यालोको मोबाइल एप्लिकेशन र उज्यालो .com मा ताजा खबर पढ्दै र सुन्दै गर्नुहोला। आजको नेपाल दर्पण सकिएको छ। प्रविधिमा साथ दिने साथीहरू संघर्ष विष्ट र सुरेश महर्जनसँगै हामी रुबिना श्रेष्ठ र सुफल काफले पनि विदा हुन्छौ। नमस्कार।